तो निकाह नामा के बारे में हैरतनाक बात है, ये किसी को नहीं पता कि निकाह नामा एक्चुअली है क्या। वो उसको तो आसमानी सहीफा समझ के संभाल दिया जाता है। कोई एक दफ़ा, मेरा नहीं ख्याल कभी कोई एक दफ़ा भी उठा के पढ़ता होगा।
पाकिस्तान में एक शादी में ख़वातीन के हकूक को नज़रअंदाज करना बहुत आसान है, इसलिए हमारा फ़र्ज़ बनता है कि ये हम होने ना दें।
मैं ये समझती हूँ कि अगर वो निकाह नामा लड़का और लड़की अच्छी तरह पढ़ लें तो यकीन जानिए कि खाविंद जो ये सोच के बीवी को ख़र्चा देता है कि मैं जनाब इन पे बहुत एहसान कर रहा हूँ, जब उसको ये पता चल जाएगा कि कानूनी तौर पर वो पाबंद है ख़र्चा देने का, तो वो फिर इस तरह की वो खातून को शायद अदालत ना जाना पड़े।
टुडे वी आर जॉइंड बाय रबीना शाहीन, जो 1994 से AGHS लीगल एड सेल के साथ इन्वॉल्व है और वुमेन क्राइसिस सेंटर की इंचार्ज भी रह चुकी है। वेलकम टू अनदर एपिसोड ऑफ आउट ऑफ द बॉक्स।
अस्सलाम वालेकुम एवरीवन, वेलकम टू अनदर एपिसोड ऑफ आउट ऑफ द बॉक्स। आज के एपिसोड में वी आर जॉइंड बाय मिस रुबीना शाहीन। वो उनका ताल्लुक रहा है AGHS से सिंस 1994 और वो उन्होंने काम किया है एज एन इंचार्ज ऑफ द वुमेन क्राइसिस सेंटर। उसके साथ साथ वो शी ऑल्सो वर्क्स एज अ वुमेन प्रोटेक्शन ऑफिसर और जो क्राइसिस हेल्पलाइन है AGHS की उसको भी ओवरसी करती हैं। इसके साथ साथ वो शी इज़ ऑल्सो बीन एन एम्बेसडर ऑफ वायलेंस अगेंस्ट वुमेन सेंटर्स जो कि इस्टेब्लिश किया है गवर्नमेंट ऑफ पंजाब ने। आई वुड लाइक टू फॉर्मली वेलकम हर नाउ। बहुत शुक्रिया कि आप इस कॉन्वर्सेशन का हिस्सा बनी। तो हम शुरू करूँगी मैं ये कि मैं आपका ताल्लुक रहा है AGHS से मतलब 30 साल से, इट्स लाइक अ लॉन्ग टाइम। तो आप बता सकती हैं कि ये अपनी जर्नी का विद इट के किस तरह से जो फर्म है इसने काम अपना इवॉल्व किया, ट्रांसफॉर्म किया, जब हम फीमेल एम्पावरमेंट की बात करते हैं या फिर हम जो हमारे राइट्स को की प्रोटेक्शन की हिफाजत की बात करते हैं।
थैंक यू वेरी मच आपने मुझे इन्वाइट किया बात करने के लिए। मैं 1993 में AGHS को मैंने एज अ पैरालीगल ज्वाइन किया। पैरालीगल प्रोग्राम एक्चुअली एक ट्रेनिंग प्रोग्राम है AGHS का, जिसमें लाहौर और उसके नवाह से ख़वातीन को उनके कानूनी हकूक़ के हवाले से जो इशू हैं उन पे अवेयर किया जाता है और बर्निंग इशू जो होते हैं उस वक्त उनके बारे में उन्हें ट्रेनिंग दी जाती है, अवेयर किया जाता है। इस तरह का एक प्रोग्राम था जिसमें मैंने 1993 में मैंने ज्वाइन किया AGHS को। बाद में मैं उनका हिस्सा तब से बनी, पहले ट्रेनिंग ली उसके बाद मैंने 1994 में AGHS को बकायदा तौर पे ज्वाइन कर लिया। लेकिन जिस वक्त मैंने ज्वाइन किया था उस वक्त आजकल जो कवानीन मौजूद हैं ख़वातीन के हवाले से, तब इन कवानीन पे बात हो रही थी, इनको हासिल करने की जदोजहद हो रही थी। AGHS के साथ मैं जिस वक्त AGHS को मैंने ज्वाइन किया उस वक्त ये हालात थे कि ख़वातीन के पास कोई राइट नहीं थे, और अगर कोई राइट थे भी तो उनके ऊपर अमल दरामद का तो सवाल ही पैदा नहीं होता था। अच्छा, AGHS बेसिकली एक ऐसी NGO है, ऐसी फर्म है जो कि ख़वातीन और बच्चों के कानूनी हकूक़ के लिए काम करती है और उन्हें वो मुफ्त कानूनी इमदाद फ्राहम करती है। AGHS का दायरा जो दायरा कार है काम करने का वो प्रिजन्स में है। उसके अलावा ख़वातीन के हवाले से जितने उनके राइट हैं, जिसमें उनकी खुला का केस है, मेंटेनेंस का केस है, डाइवोर्स का है, तशद्दुद के हवाले से है, रेप के हवाले से केसेस है, वहाँ पर ये ख़वातीन की हेल्प करता है और मुफ्त कानूनी इमदाद फ्राहम करता है। इसके अलावा बच्चों को, अगर कोई बच्चे किसी किस्म के मसाइल का शिकार हैं तो हमारा ऑफिस उन्हें भी मुफ्त कानूनी इमदाद फ्राहम करता है। जिस वक्त हम बात करते हैं कि AGHS का क्या किरदार रहा है या हमारा क्या किरदार रहा है ख़वातीन को मिलने वाले हकूक़ में या ख़वातीन को मिलने वाले राइट में, तो मैं ये समझती हूँ कि जिस वक्त मैंने AGHS ज्वाइन किया उस वक्त हमारे साथ आसमा जहांगीर साहबा, हिना जिलानी और इस तरह बहुत सारी ऐसी ख़वातीन जो कि जिन्होंने ख़वातीन के हकूक़ के लिए, हम लोग सड़कों पे निकले, मारे खाई, जेलों में रहे, और जो आज ख़वातीन को हकूक़ मिले हैं, हमने इन सब हकूक़ के लिए तब बात की, ये उन राइट के लिए बात की। اور اس کے علاوہ یہ ہے کہ کئی دفعہ خواتین کو اپنے حقوق لینے کے لیے مارے مارے پھرنا پڑتا تھا, کوئی اس کی مدد, کوئی ایسا ادارہ نہیں تھا جو کہ ان کی مدد کرتا, بلکہ خواتین کا اپنے حقوق کے بارے میں بات کرنا ہی بڑا معیوب سمجھا جاتا تھا, نہ کہ ان کو حاصل کرنا. کوئی بھی خاتون جو کہ یہ بات کرتی کہ اسے خلع لینی ہے یا طلاق کے لیے وہ جانا چاہتی ہے, تو آپ کو جیسے کہ پتہ ہے کہ ہمارا ایک کانسیپٹ پایا جاتا ہے کہ اگر عورت بات کرے گی طلاق کے بارے میں تو سات زمینیں اور سات آسمان ہل جائیں گے. تو کوئی بھی اس پہ بات نہیں کرتا تھا. جب بھی کوئی خاتون یہ بات کرتی تھی کہ تمہیں میں اپنے خاوند کے ساتھ نہیں رہتی کیونکہ وہ مجھے مارتا پیٹتا ہے, تشدد کرتا ہے, ناک کی ہڈی توڑ دی, بازو توڑ دیا, تو اس کو خاتون کو مجبور کیا جاتا تھا کہ آپ اپنے بچوں کا کیا بنے گا. اسے باقاعدہ طور پر بچوں کے نام پہ بلیک میل کیا جاتا تھا کہ بچوں کا کیا بنے گا, ماں باپ کی عزت کا کیا بنے گا. کوئی بھی ایک دفعہ بھی اس خاتون کے بارے میں نہیں سوچتا تھا کہ جس کی وجہ سے جو کہ اس تشدد کا شکار ہے, اور جو کہ خاوند اسے روز مارتا ہے, روز گالیاں دیتا ہے, جنسی طور پہ, جسمانی طور پہ وہ اسے اذیت دیتا ہے.
اس کے ساتھ ساتھ آپ کا رول رہا ہے, آپ نے جیسے میں نے پہلے بھی ذکر کیا, ایز این امبیسڈر آف وائلنس اگینسٹ ویمن سینٹرز, تو اس سینٹر کے اگر آپ کچھ گولز کے بارے میں بتا سکیں کہ مقصد مقاصد وغیرہ کیا ہیں اس سینٹر کو لے کے.
شروع میں وائلنس کو کنسیڈر ہی نہیں کیا جاتا تھا. جب ہم یہ بات کرتے تھے کہ خاوند بیوی کو مارتا ہے تو انہوں نے کہا جی نارمل بات ہے, کوئی بھی خاوند اپنی بیوی کو مار سکتا ہے, یقیناً اس نے کوئی غلطی کی ہوگی تو تبھی تو اسے مارا جا رہا ہے. تو ہمارا یہ تھا کہ مطلب عورت نے غلطی کی تو آپ نے اسے مار دیا, اور آدمی اگر غلطی کرے تو اس کو کیا کیا جائے. سو ان کو ایک تو یہ کنسیڈر. دوسرا, جب ہم وائلنس کی بات کرتے ہیں تو میں یہ سمجھتی ہوں کہ وائلنس ایک ڈارک کلر ہے, اس کے کئی شیڈ ہیں. کچھ شیڈ تو لوگوں نے پہچان لیے جس میں جسمانی تشدد ہے, ذہنی تشدد ہے, وربل ہے, معاشی ہے, معاشرتی تشدد ہے, لیکن ابھی بھی بہت سارے ایسے تشدد دیکھنے ضروری ہیں کہ جو لوگوں نے جو ہو تو رہے ہیں لیکن کئی خواتین اس پہ بات نہیں کر سکتی. وائلنس اگینسٹ ویمن سینٹر, جس کو ہم واک بھی کہیں گے, ملتان میں ہے. یہ جب ہمارے پاس سلمان صوفی صاحب اس کا آئیڈیا لے کر آئے آسمہ جہانگیر صاحبہ کے پاس, تو میں وہاں پہ موجود تھی کیونکہ شیلٹر ہوم کو میں دیکھ رہی تھی. تو میں نے جب ان کی پوری بات سنی تو میں نے کہا کہ یہ تو دیوانے کا خواب لگتا ہے, کیونکہ جب کوئی خاتون میرے پاس آتی تھی اس کو اس کے اوپر ہونے والے تشدد کے حوالے سے مجھے اسے لے کر تھانے جانا پڑتا تھا, یا ریپ کے حوالے سے اس کی رپورٹ کروانی پڑتی تھی, یا اس کا میڈیکل کروانا ہوتا تھا, تو مجھے کئی دن لگ جاتے تھے یہ سارے کام کرنے میں. اور اس کے بعد میں اور تھانوں کے دھکے, آپ کی ہاسپٹل والے آپ کی بات نہیں سن رہے. تو جب یہ سلمان صوفی صاحب یہ پروگرام ہمارے پاس لے کر آئے کہ یہ ہے اور اس طرح یہ بننا ہے اور یہ بیسیکلی لاء کا حصہ ہے اور یہ بنے گا, تو میں نے باہر آ کے کہا اوہ یہ تو دیوانے کا خواب لگتا ہے, کیونکہ ایک ہی چھت کے نیچے ساری چیزیں کیسے ہو سکتی ہیں کہ وہاں پر میڈیکل والے بھی بیٹھے ہیں, وکیل بھی وہاں ہے, جج بھی وہاں ہے, پولیس بھی وہاں ہے. بس ایک خاتون اگر کوئی کسی بھی حالات میں اپنی کوئی شکایت لے کر وہاں جائے گی تو وہاں تو ہر چیز اس کو وہیں پہ مل جائے گی. جس وقت واک بن رہا تھا تو سلمان صوفی صاحب اور ان کی ٹیم بارہ دفعہ ہمارے آفس آئے, اور انہوں نے آسمہ جہانگیر اور ہینا جلانی صاحبہ سے مشورے کیے, ایڈوائز لی, ان کے ساتھ وہ ملتے رہے. اور جس وقت یہ بن گیا تو میرے لیے بہت خوشی کی بات تھی, اور ہم وہ ساری خواتین جو کہ ہیومن رائٹ اور ویمن رائٹ کے لیے کام کرتی ہیں ان کے لیے بہت خوشی کی بات تھی. کیونکہ میں آپ کو ایک بات بتاؤں کہ جب کوئی خاتون میرے پاس آئی, میں اسے لے کر پولیس اسٹیشن گئی, تو پہلے تو پولیس کو یہ بات سمجھانی بہت مشکل ہوتی تھی کہ اس کے اوپر اس کے خاوند نے تشدد کیا ہے تو یہ رپورٹ کروانا چاہتی ہے. تو کہتے تھے کہ اس کے خاوند کے خلاف رپورٹ کروانا چاہتی ہے جی. تو وہ کیا کرتے تھے کہ اچھا بیٹھ جائیں بی بی آپ لکھیں. جب ہم لکھ لیتے تھے تو اس کے بعد ان کی یہ کوشش ہوتی تھی پولیس والوں کی کہ وہ اس کے خاوند کو بلوائیں اور صلح کروا کے واپس بھیجوا دیں, وہ رپورٹ نہیں کاٹتے تھے. حالانکہ ہمیں یہ پتہ تھا کہ ایک خاتون جس کی جو ہمارے پاس آئی ہے اس کی ناک کٹی ہوئی ہے یا ہڈی ٹوٹی ہوئی ہے یا اس کی باڈی کے اوپر بڑے بڑے بروزز ہیں, تو اس کا ضروری طور پر اس کا میڈیکل ہونا بھی ضروری ہے, और उसकी रिपोर्ट उस मेडिकल के तहत उसका FIR काटना भी बहुत ज़रूरी है, लेकिन पुलिस वाले ऐसा नहीं करते थे। हम तो ये समझते हैं कि किसी खातून को अगर उसके एक निशान हो उसके चेहरे के ऊपर, और अगर वो उसका भी मेडिकल करवाना चाहती है तो उसको करवाना चाहिए, क्योंकि ये उसके ऊपर वो तशद्दुद किया गया है जो कि एक शख्स ने उसको सज़ा देने के लिए उसके ऊपर किया, उसको मेडिकल करवाना चाहिए। अभी आप बात कर रही थी निकाहनामा के बारे में, तो निकाहनामा के बारे में हैरतनाक बात है, ये किसी को नहीं पता कि निकाहनामा एक्चुअली है क्या। वो उसको तो आसमानी सहीफ़ा समझ के संभाल दिया जाता है, कोई एक दफ़ा, मेरा नहीं ख्याल कभी कोई एक दफ़ा भी उठा के पढ़ता होगा। बहुत सारी ख़वातीन हैं जिनके निकाहनामे में उन्होंने वो जो 18 नंबर शीक है, राइट ऑफ डाइवोर्स है, वहाँ से लेकर और उनके नान नफ़के, जहाँ तक उनका नान नफ़का उन्हें दिया जाना चाहिए, वहाँ तक लंबी लाइन लगा दी जाती है, और कोई उस निकाहनामे को एक दफ़ा भी नहीं पढ़ता। मैं ये समझती हूँ कि अगर वो निकाहनामा लड़का और लड़की अच्छी तरह पढ़ ले, तो यकीन जानिए कि खाविंद जो ये सोच के बीवी को ख़र्चा देता है कि मैं जनाब इन पे बहुत एहसान कर रहा हूँ, जब उसको ये पता चल जाएगा कि कानूनी तौर पर वो पाबंद है ख़र्चा देने का, तो वो फिर इस तरह की वो खातून को शायद अदालत ना जाना पड़े अपने ख़र्चे मेंटेनेंस लेने के लिए।
आपको क्या लगता है कि क्यों इतना ज़रूरी है कि हम औरतों की प्रोटेक्शन की बात करें, उनके राइट्स की प्रोटेक्शन की, खसूसन हमारे मुल्क के अंदर? कोई ऐसे केसेस आप बताना चाहें जिससे लोगों की लाइक आंखें खुल जाएँ सुन के कि ये जेंडर वायलेंस को लेके जो केसेस हैं इनको बहुत सीरियसली लेने की ज़रूरत है।
मैं ये समझती हूँ कि ख़वातीन डोमेस्टिक वायलेंस के हवाले से ख़वातीन की अवेयरनेस और जो कानून है उस पर अमलदारी करना बहुत ज़रूरी है। अगर कंपेयर किया जाए तो शहरों में ख़वातीन ज़्यादा अवेयर हैं अपने ऊपर होने वाले तशद्दुद के हवाले से, या किसी हद तक कानून जो के कानून है उस हवाले से, लेकिन गांवों में होने वाले, गांवों या ऐसे जगह पे जहां पर बहुत ज़्यादा बाकी अवेयरनेस नहीं है, वहां इसकी भी अवेयरनेस नहीं है। आप सिर्फ तशद्दुद की बात ना करें, मैं तो उस जुर्म की बात करती हूँ जो कि जिसके ऊपर करने वाले को बहुत सज़ा मिलनी चाहिए, वो है रेप का। रेप जैसा संगीन जुर्म कभी भी कोई राह चलता हुआ बंदा नहीं करता, वो करते होंगे, उसकी रेशो बहुत कम होगी। रेप जैसा जुर्म हमेशा कोई ऐसा करता है जो कि घर वालों को भी जानता है, जो कि इनकी आने जाने की उनको टाइमिंग भी पता होते हैं, वो रेप जैसे संगीन जुर्म का इर्तकाब करता है। इसी तरह मैं एक आपको जिंसी हरासगी का केस बताऊं कि एक बच्ची हमारे पास आई और उसने कहा कि उसकी होगी कुछ 17-18 साल उम्र, तो उसने हमें आके बताया कि उसके घर में जो एक उसके बड़े अंकल हैं वो उन्हें जिंसी तौर पे हरासा करते हैं। तो हमने, और वो अब बहुत दफ़ा उसने अपनी वालदा को बताया है, लेकिन वालदा उसकी कहती हैं चुप कर जाओ, तुमने किसी से ये बात नहीं करनी। तो कहती है कि मुझे इंतहाई अफसोस हुआ कि अगर मेरी वो माँ जो मतलब मेरी पैदा करने वाली है, जो मेरी हर बात सुनती है, जो मेरी मदद कर सकती है, वही मुझे कह रही है चुप कर जाओ, तो मतलब मेरी और कौन मदद कर सकता है। उसने घर छोड़ा और वो जो कि वहाँ पे अगर वो रहती तो वहाँ पर वो जो बंदा था जो उसका वो जो उसे जिंसी हरासा कर रहा था उसकी वो ना सिर्फ वो करता रहता मुसलसल बल्कि वो बढ़ जाता। तो उसने घर छोड़ा, वो हमारे पास आई, उसने बात की, उसकी फैमिली हमारे पास आई, तो मैंने उसकी वालदा से बात की कि इसने आपको बड़ी दफ़ा बताया था कि फलां बंदा जो है इसे हरासा कर रहा है। तो उसने कहा कि हाँ इसने मुझे बताया था, लेकिन मैं इसकी उस बात का कोई यकीन ना करता जो इसने मुझे बताई थी, क्योंकि वो हमारे घर में बड़ा रिस्पेक्टेड पोजीशन पे है, और जब ये इसने मुझे दो तीन दफ़ा बताया, लेकिन मैं ये समझती हूँ कि कोई इसकी बात का यकीन ना करता, बल्कि इसीलिए मैंने इसे कहा था चुप कर जाओ, किसी से बात ना करो। तो मैंने कहा लेकिन अब आप समझती हैं अब ये सीरियस बात है? तो उसने कहा कि हाँ सीरियस तो है, लेकिन पता नहीं अभी भी कोई इसकी बात का यकीन करेगा या नहीं करेगा। उसके बाद ये कि जो और वो जिसके ख़िलाफ़ वो शिकायत कर रही थी, चूँकि वो घर में एक बड़ी पोजीशन पे था, वो साहब भी तशरीफ़ लाए, جب ان سے یہ بات کی گئی کہ اس کا یہ کلیم ہے اور اسے پتہ چلا تو اس نے کہا جی معاملہ یہ ہے کہ اس کا کہیں اور چکر چل رہا تھا اور میں نے روکا اس کو تو اس نے میرے اوپر الزام لگا دیا. تو میرا ایک اس سے سوال تھا کہ جب آپ کو اس کا چکر کا پتہ چلا تو آپ نے اس کی ماں سے اس کا ذکر کیا؟ تو انہوں نے کہا نہیں. تو میں نے کہا والد کو بتایا؟ انہوں نے کہا نہیں. تو میں نے کہا جب آپ کو اس کو روکنا مقصود تھا, اس کو سمجھانا آپ سمجھتے تھے ٹھیک ہے کہ, تو کم از کم آپ اس کی ماں باپ سے بات کرتے, آپ نے اپنے طور پر اس سے سمجھانے کی کوشش کی, اور جیسا کہ اس کی بات سے مجھے لگا کہ اس نے فائدہ اٹھایا, وہ بلیک میل کر رہا. بہت سارے لوگ ہم سے یہ سوال کرتے ہیں کہ آپ سمجھتی ہیں کہ تشدد کو کسی طرح روکا جا سکتا ہے یا کم کیا جا سکتا ہے؟ تو میں یہ سمجھتی ہوں کہ آپ بچیوں کے لیے پڑھائی بہت ضروری ہے, اب تو بچوں کے لیے بھی, بچی اور بچیوں کے لیے پڑھائی بہت ضروری ہے, خاص کر بچیوں کے لیے. جب ایک لڑکی پڑھی لکھی ہوگی اس کو پتہ ہوگا اس کے قانونی حقوق کیا ہیں, اس کو پتہ ہوگا کہ وہ اس اپنے ساتھ ہونے والے تشدد کے خلاف تھانے جا سکتی ہے, عدالت جا سکتی ہے, وہ بات کر سکتی ہے, تو تشدد کرنے والے تھوڑا سا جھجکیں گے. تو تشدد کسی حد تک کم ہونے کی امید ہو سکتی ہے. جب ایک دفعہ والدین بچی کی شادی کر دیتے ہیں اور وہ کہتے ہیں کہ جناب اب آپ کا وہاں سے جنازہ ہی نکلنا چاہیے, اور آپ اور بعد میں ان کی خبر گیری نہیں کرتے اور انہیں اس چیز پہ فورس کرتے ہیں کہ گھر آپ نے بسانا ہے اور بسائے رکھنا ہے, کئی دفعہ یہ بات بھی غلط ہوتی ہے. جس وقت کوئی خاتون ہمارے پاس آتی ہے اور وہ اس کوئی خلا کا کیس لینا کرنا چاہتی ہے یا خاوند کے خلاف کوئی اور کیس کرنا چاہتی ہے, تو خاوند کے حوالے سے وہ کئی باتیں اب بیان کرتی ہے جس میں خاوند تشدد کرتا ہے, جسمانی طور پہ مارتا پیٹتا ہے, ذہنی طور پہ ٹارچر کرتا ہے, جنسی طور پر اس کو بہت تنگ کرتا ہے, خرچہ نہیں دیتا, بچوں کا خیال نہیں رکھتا, اس کا خیال نہیں رکھتا, اس کو ماں باپ کے گھر جانے نہیں دیتا, سو طرح کی پابندیاں لگاتا ہے. اس طرح اس خاتون کے کئی وجوہات وہ بیان کرتی ہے کہ وہ یہ شادی کیوں برقرار نہیں رکھنا چاہتی یا وہ اس پرتشدد ماحول سے کیوں نکلنا چاہتی ہے. تو جب اس کا خاوند آتا ہے تو وہ ایک ہی بات کرتا ہے, وہ چونکہ سماج کا بندہ ہے اس کو پتہ ہے کہ اس نے کیا جا کے بات کرنی ہے اور اس کی ساری کمیوں کے اوپر پردہ پڑ جائے گا, اور وہ یہ بات کرتا ہے کہ میری بیوی بد کردار ہے, یہ میرے سے طلاق لینا چاہتی ہے اور جگہ شادی کرنا چاہتی ہے. تو میں یہ سمجھتی ہوں کہ آدمی کے لیے ایک عورت کو بد کردار کہہ دینا بہت آسان ہے, اور دوسروں کا اس پہ بلیو کر لینا اس سے بھی آسان ہے. کوئی بھی مسئلے کی شناخت پہ نہیں جاتا, کوئی بھی اس مسئلے کی شناخت نہیں کرنا چاہتا جس کی وجہ سے اس خاتون نے گھر چھوڑا. میں سے یہ سمجھتی ہوں وہ عورت جو کہ گھر بسا رہی ہے, اس کو جب پیسے ملتے ہیں نا, وہ کبھی بھی یہ نہیں سوچتی کہ وہ لپسٹک لے یا اپنا جوڑا لے, وہ یہ کہتی ہے کہ آج میں گھر کے پردے نہ خرید لوں, آج میں گھر کا صوفے کا کپڑا نہ خرید لوں, آج میں کوئی گلاسوں کا سیٹ نہ لے لوں. ہم اس عورت سے کیسے توقع کر سکتے ہیں کہ وہ عورت اپنا گھر خراب کرے گی؟ کوئی عورت بھی, آج تک کوئی عورت میرے پاس تو 26 سالوں میں اس طرح کی نہیں آئی کہ جس نے کہا کہ وہ اپنی خوشی سے گھر خراب کرنا چاہ رہی ہے. اور اس کے اوپر اور آدمی جس کے لیے بڑا آسان تھا اس کو کہہ دینا کہ یہ بد کردار ہے, اور اس کو پتہ ہے میں بد کردار کہوں گا اور لوگ یقین بھی کر لیں گے. اور یقین جانیے, جب کوئی گھر والے یہ بات کرتے ہیں نا کہ جب کوئی خاوند یہ بات کرتا ہے نا کہ یہ بد کردار ہے, تو ایک دفعہ لوگ اس پہ بلیو کرنے کو تیار ہوتے ہیں کہ ہاں یہ گھر کیوں جاڑنا چاہتی ہے اپنا. کوئی اس کے جسم پہ پڑے ہوئے زخم نہیں دیکھے گا, کوئی اس کی ٹوٹی ہوئی ہڈیاں نہیں دیکھے گا, کوئی اس کی ٹوٹی ہوئی انگلیاں نہیں دیکھے گا, کوئی اس کے کٹے ہوئے بال نہیں دیکھے گا. عورت ہے نا, اس کو تو پروف کرنا مشکل ہو جائے گا کہ یہ سر سے دوپٹہ اتار کے کہ یہ دیکھو میرے بال کاٹے ہوئے ہیں کیسے, یہ دیکھو میری باڈی اپنا جسم دکھا نہیں دکھا سکتی کہ یہ دیکھو مجھے کیسے اس نے مار مار کے نیلا کیا ہوا. عورت کو یہ پروف کرنا کافی مشکل ہو جاتا ہے کہ وہ یہ طلاق کیوں لینا چاہتی ہے. وہ 100 دفعہ لوگوں کو بتاتی ہے کہ میرے ساتھ تشدد ہوا ہے, لیکن وہ دکھا نہیں سکتی نا. آدمی تو ایک دفعہ کہے گا کہ یہ بد کردار ہے اور لوگ اس پہ یقین کرنے کو تیار ہو جائیں گے.
اب میں تھوڑا سا آنا چاہوں گی ٹورڈز چلڈرنز رائٹس, کیونکہ آپ نے آلریڈی ذکر کر دیا ہے تو اس میں بچے بھی شامل ہوتے ہیں, کہ کس طرح فرم کام کرتی ہے, कि बच्चों को उनके राइट्स मिलने चाहिए, स्पेशली अगर मैं चाइल्ड मैरिज के केसेस की बात करूँ, अगर आप उस पर थोड़ा रिफ्लेक्ट, हाँ जी हाँ जी जी, उसके बारे में अगर आप कुछ बताना चाहिए, कौन से स्टेप्स लिए जाते हैं कि इंश्योर किया जाए कि बच्चों को तालीम दी जाए, उनकी रिहेबिलिटेशन के लिए क्या स्टेप्स हैं, कि उनकी जो फिज़िकल और मेंटल जो है वेलबींग, उसका ध्यान रखा जाए इस पूरे सिनेरियो में।
अच्छा, एक तो मैरिज रिस्ट्रेन एक्ट है जिसके तहत आपको पता है कि कम उम्र की शादी जो है वो एक जुर्म है और इसके ऊपर कानूनी चाराजोई की जा सकती है, और ये भी मैं समझती हूँ ये कानून भी किताबों की हद तक है। इस पर अमल दरामद करवाने के लिए अभी बहुत काम करने की ज़रूरत है, जहाँ पर छोटी उम्र की बच्चियों की शादियाँ कर दी जाती हैं। अभी आजकल एक ड्रामा भी आ रहा है इसके ऊपर और उसमें भी बहुत ज़्यादा मुश्किलात दिखाई हैं छोटी उम्र की शादी के हवाले से, लेकिन मैं ये समझती हूँ सबसे ज़्यादा बड़ा मसला छोटी उम्र की शादी का ये है कि वहाँ एक, देखें, शादी होना एक खानदान को संभालने की बात है, डिसीजन मेकिंग की बात है। अगर आप छोटी उम्र के बच्चे बच्चियों की शादियाँ कर देंगे, एक तो वो इस काबिल नहीं है कि वो अपने ख़ानदान को संभाल सके, पैदा होने वाले बच्चों को बर वक्त और पूरी सहूलतें फराहम कर सकें, दूसरी बात यह है कि वो डिसीजन मेकिंग नहीं कर सकते, अपनी लाइफ के हवाले से कोई डिसीजन, कोई फ़ैसला साजी नहीं कर सकते, तीसरी बात यह है कि वो खातून, उसको मेडिकल के बड़े मसाइल आते हैं और छोटी उम्र की बच्चियों को, कि जहाँ पर सेहत के हवाले से, माँ बनने के हवाले से DNC हो गई, कई छोटी उम्र की बच्चियाँ जान से चली गईं, कई दफ़ा बच्चे जो हैं वो प्रीमैच्योर पैदा हुए, इस तरह के 100 तरह के मसाइल। इसके अलावा लड़कों के हवाले से भी जब हम बात करते हैं, वो उनको बहुत छोटी उम्र, जहाँ पर उनको पढ़ना चाहिए और स्किल्स सीखनी चाहिए, उनको जिस वक्त आप शादी के मामलात में फंसा देते हैं, तो सबसे पहला काम उन बच्चों का होता है कि वो ख़ानदान को संभालने की ज़िम्मेदारी पूरी करें, तो कई दफ़ा वो बच्चे इस काबिल नहीं होते कि वो पूरा ख़ानदान संभालें, वो अपना उस फैमिली की सारी ज़रूरियात पूरी करें, तो जिसमें वो कई दफ़ा बच्चे ज़हनी और जिस्मानी मसाइल का शिकार हो जाते हैं।
मैं एंड में जानना चाहूँगी, कोई ऐसा मैसेज उस वक्त अभी लोग देख रहे हैं जिनको लीगल असिस्टेंस की ज़रूरत है, बट देर टू स्केयर्ड, शायद वो किसी को जानते हों, कोई फैमिली मेम्बर हो, कोई कॉलीग हो जो ज़रूरी है कि वो कुछ स्टेप्स लें, तो किस तरह वो कॉन्फिडेंस गेन कर सकते कि नहीं, आपको आपके राइट्स इंश्योर किए जा सकते हैं, आपको आपकी सेफ्टी गारंटी की जा सकती है, कि आप मदद लें, लीगल असिस्टेंस लें।
मेरा मैसेज तो ये है उन सब औरतों के लिए जिनके साथ तशद्दुद हो रहा है, जुल्म हो रहा है, जैसे कि पहले मैंने ज़िक्र किया कि हर चीज़ के लिए लॉ मौजूद है, ज़रूरत है उनको घर से निकलने की, जब तक वो घर से नहीं निकलेंगी, घर आके उनकी कोई मदद नहीं करेगा। अल्लाह का शुक्र है कि अब कवानीन भी बन गए, रिलीफ भी मिल रहा है, लेकिन उस हद तक नहीं, लेकिन किसी हद तक मिल रहा है, रिलीफ भी मिल रहा है, लोग अपने हकूक़ के बारे में अवेयर भी हैं, मीडिया का एक ख़ास किरदार है लोगों तक इन हकूक़ को पहुँचाने का, उसके साथ साथ कवानीन के बारे में एक ख़ास किरदार है, जैसे आपका चैनल है, ये बहुत अवेयरनेस क्रिएट कर रहा है, लोगों तक बहुत ज़्यादा अवेयरनेस जा रही है। इसके अलावा टीवी का एक अपना किरदार है, जैसे हरासमेंट के बारे में टीवी पे ऐड आ रहे होते हैं, अब तो बसेस में लगे हुए हैं पोस्टर जहाँ बताया गया है कि जिनसी हरासगी के बारे में भी आए हैं, और खुला के हवाले से भी हैं, बच्चों के ख़र्चे के बारे में भी हैं, हर जगह पे ये अवेयरनेस रेज हो रही है, और इसके बहुत सारे इसके कवानीन भी हैं जो कि ख़वातीन को रिलीफ मिल सकता है। अब ज़रूरत यहाँ पे है कि अगर आप किसी किस्म के तशद्दुद का शिकार हैं तो घर से आप निकलें, आपको निकल के अपनी आवाज़ उठानी पड़ेगी, उस कानून के ख़िलाफ़ लड़ना पड़ेगा, कोई भी आके आपके घर में आपको आपके राइट नहीं देगा, इंसाफ नहीं देगा, आपको निकलना पड़ेगा। और यकीन जानिए, मैंने अपने इस 30 सालों में बहुत बहुत सारी ख़वातीन को उनके हकूक़ मिलते देखे, बहुत सारी औरतों को इंसाफ मैंने लेते देखा। आप घर से निकलेंगे, बाहर जाएंगे, लोगों में अपनी आवाज़ उठाएंगे, लोग आपके साथ जुड़ेंगे, बहुत सारी हमारे जैसी ऑर्गेनाइजेशन जुड़ेंगी, आप जैसे लोग उसके ऊपर आवाज़ उठाएंगे, تو یقینی طور پر اس خاتون کو اس کا حق ملے گا. بہت ساری ایسی تنظیمیں ہیں جو کہ عورتوں کو مفت قانونی امداد فراہم کر رہی ہیں, شیلٹر فراہم کر رہی ہیں, اور ان کے رائے, ان کے جو حقوق ہیں ان پہ آواز اٹھا رہی ہیں. اگر کوئی خاتون کسی اس طرح, کوئی بھی خاتون اپنے قانونی حق کے لیے باہر نکلنا چاہ رہی ہے اور اس کے پاس وسائل نہیں ہیں, تو وہ ہمارے آفس اے جی ایچ ایس لیگل ایڈ سیل سے رابطہ کر سکتی ہے. میں آپ کو وہاں کا ہیلپ لائن کا نمبر بھی دیتی ہوں, اس کے علاوہ جی اس کے اوپر وہ دے دیتی ہوں. وہ وہاں کر کوئی بھی خاتون کسی مسئلے میں ہے اور وہ قانونی اپنا رائٹ لینا چاہ رہی ہے, وہ وہاں پر آ کے بات کر سکتی ہے اور اپنا کیس دائر کر سکتی ہے لاہور کی حد تک. جو لاہور سے باہر ہیں وہ قانونی مشورہ لے سکتی ہیں, اس کا نمبر بھی میں آپ کو دے دیتی ہوں, وہ آپ نیچے ڈال دیجئے گا. وہاں پر بھی اور قانونی مشورہ بھی لے سکتی ہیں اور آ کے وہ بالمشافہ طور پہ ملاقات بھی کر سکتی ہیں.
بالکل, بہت اچھے طریقے سے آپ نے پٹ کر دیا کہ کتنی اس کی ارجنسی اور کتنی ضرورت ہے. اینڈ آئی ایم ریئلی گلیڈ کہ آپ اپنے ساتھ یہ اسٹوریز لے کے آئی, شروع سے لے کے اب تک جتنی ایولیوشن ہوئی ہے رائٹس کو لے کے, اور ایک ہمیں سیناریو ملا. تو بہت شکریہ کہ آپ آئیں آج اور آپ نے اس چیز کے بارے میں بات کی. اینڈ ٹو ایوری ون واچنگ, جو آپ کو لگتا ہے کہ ایپیسوڈ ضروری ہے کسی کے ساتھ شیئر کرنا, تو پلیز ضرور کیجیے گا, اپنے بھی ٹو سینٹ ضرور نیچے شیئر کیجیے. اینڈ آئی ول کیچ یو ان اندر ایپیسوڈ ویری سون. ٹل دین ٹیک کیئر, خدا حافظ.